तपाईका मनका कुरा, तपाईकै गुनासा अनि जिज्ञासा, शुभकामना, समवेदना सबै एउटै ठाउँमा। कार्यक्रम शुभ प्रभात हरेक बिहान 8:15 बजेदेखि 9 बजेसम्म दिनेश एफएम 93.8 MHz सुन्न नभुल्नुहोला। गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 MHz साथको साथै दिन हामी तपाईँहरूको माझमा हुन्छौँ। फरक बार फरक प्रस्तुति मात्र हाम्रो एउटै समय तपाईँको साथमा रहँदै आएको छ। 8:15 बजेदेखि 9 बजेसम्म हामी हरेक दिन बिहानी पख तपाईँसँग हुन्छौँ। चिसो मौसम छ र चिसो मौसम छ भन्दा भन्दै बिस्तारै अब यो चिसो कट्ने बेला पनि भइसकेको छ, यानि कि आज पौष महिनाको 21 गते हो र यो समय तपाईँको लागि अझ बढी किन रमाइलो हुन सक्छ आजको दिनमा भन्दा, आज शनिबार हो, शनिबार त्यसैमा पनि असाध्यै तपाईँले चाहिँ रमाइलो गर्ने दिन, अर्थात् तपाईँ सबैले घर परिवारसँग बस्ने दिन, आफन्तहरूसँग भेटघाट गर्ने दिन आजको दिन तपाईँको विशेष रहोस्, हामी यही शुभकामना व्यक्त गर्दछौँ। र कार्यक्रम शुभ प्रभातमा आज हामी यो शनिबारको विशेष अङ्कलाई तयार पार्नको लागि मैले एकजना साहित्यको असल विद्यार्थीलाई चाहिँ स्टुडियोमा निम्त्याएको छु र साहित्यको असल विद्यार्थी भए पनि उहाँले चाहिँ शिक्षकको रूपले पनि एउटा राम्रो पेसा चाहिँ अँगाल्नु भएको छ, शिक्षक पेसालाई र प्लस विद्यार्थीहरूको भविष्य उज्ज्वल गर्नको लागि उहाँ लागि परिरहनु भएको छ। आज यिनै सबै क्षेत्रमा एउटा शिक्षक प्लस एउटा साहित्यको असल विद्यार्थी र विशेष गरेर छन्द कविता लेख्न रुचाउने, लेख्न मन पराउने अनि वाचन गर्न रुचाउने र सँगसँगै डोटेली गजललाई पनि असाध्यै माया गरी आफूले लेख्नुहुने आज मसँग हुनुहुन्छ तीर्थराज भट्ट। र तीर्थराज सरलाई मैले स्टुडियोमा निम्त्याइसकेपछि अब स्वागत गरि पनि हाल्छु। यहाँलाई धेरै धेरै स्वागत छ।
हार्दिक धन्यवाद।
सन्चै हुनुहुन्छ?
आराम छु।
आज पहिलोपल्ट तपाईँसँग मेरो यसरी चिन्जान भेटघाट।
हजुर, खुसी लागेको छ। दिनेश एफएमको यो बिहानको प्रभातकालीन कार्यक्रम, सबैले मन पराएको लोकप्रिय कार्यक्रममा आफू उपस्थित हुन पाउँदा अत्यन्त हर्षित छु।
अब सर, मैले यो कार्यक्रममा चाहिँ विशेष गरेर तपाईँलाई थाहा भएकै कुरा हो, यदि तपाईँले पनि यो कार्यक्रम सुनिरहनुहुन्छ भने, र हामी कम बोल्ने र हाम्रा गेस्टहरूलाई यो कार्यक्रममा बढीभन्दा बढी बोलाउने जमर्को हाम्रो रहन्छ, के छ आज तपाईँको विचार?
हुन्छ, धन्यवाद। जो आफूले निमन्त्रणा गरेका पाहुनाहरूलाई उनका रचनाहरू सुन्ने र सुनाउने कार्यक्रम जो छ, यसले नै साहित्य क्षेत्रमा पनि विशेष त योगदान पुर्याएको आभास हुन सक्दछ र पुर्याउँदछ पनि। त्यस कारण यस कार्यक्रमप्रति मेरो पूर्ण सम्मान रहेको छ।
डोटेली भाषाका गजलहरू मैले भने तपाईँले लेख्नुहुन्छ भनेर मैले सुरुवातमा भनिसकेँ, यसै गरी छन्द कविता तपाईँलाई असाध्यै मनपर्छ र छन्द कविता पनि लेख्नुहुन्छ भने, तर आज हामीलाई स्टुडियोबाट चाहिँ तपाईँले के सुनाउन सक्नुहुनेछ यहाँबाट?
हुन्छ, मैले समय पुगेसम्म छन्द कविता पनि केही वाचन गर्नेछु, डोटेली भाषाका गजलहरू पनि वाचन गर्ने म प्रयत्न गर्नेछु।
मैले तीर्थराज भट्ट भनेर एउटा नाम भने, तर छोटो परिचयमा तपाईँको मैले एउटा शिक्षक पेसामा, शिक्षण पेसामा तपाईँ आबद्ध हुनुहुन्छ, त्यहाँबाट तपाईँले धेरै कुराहरू पनि विद्यार्थी जीवनमा आफूले गरेका कुरा र अरूलाई त्यही कुराहरू पनि तपाईँले दिइरहनु भएको छ, प्लस अब एउटा साहित्यको असल विद्यार्थी भन्न आफूलाई रुचाउनुहुन्छ, तर यसको अलावा आफ्नो परिचय तपाईँकै मुखबाट म सुन्न चाहन्छु।
मेरो परिचय वास्तविक भनेकै विद्यार्थी नै हो, साहित्यको पनि विद्यार्थी हो र अन्य ज्ञान आर्जन गर्नको निमित्त पनि विद्यार्थी हो। म शिक्षक हुँ, शिक्षक भए तापनि त्यहाँबाट धेरै ज्ञान आर्जन गर्न सकिन्छ। म कक्षा कोठाभित्र एउटा शिक्षकको रूपमा मात्र उपस्थित हुँदैन, ती विद्यार्थीहरू मेरा लागि शिक्षक हुन्छन् र म विद्यार्थी पनि हुन पुग्दछु। त्यसकारण ज्ञान आर्जन गर्ने बाटा र पाटाहरू एउटै हुन्छन् भन्ने चाहिँ मलाई लाग्दैन। मैले हरेक कुराहरू कसरी सिक्नु पर्दछ, अझै विशेषतः मेरो साहित्यप्रतिको लगाव भएका कारणले गर्दा पनि साहित्यतिर केन्द्रित छु। साहित्यका विभिन्न विधा, कथा, कविता, गजल, नाटक इत्यादि कुराहरू अध्ययन गर्न पनि रुचाउँछु र त्यो अध्ययन सँगसँगै अध्ययनले कहिले काहीँ लेख्न पनि प्रेरित गर्दछ र केही आफूलाई आएसम्मका शब्दहरू प्रयोग गरेर कोर्ने प्रयत्न मात्रै गर्दछु। यद्यपि म पूर्ण रूपमा साहित्यकार बनिसकेको र साहित्यकार हुँ भन्ने लाग्दैन, त्यसकारण मलाई के लाग्छ भने मैले लेख्न धेरै बाँकी छ, पढ्न धेरै बाँकी छ, अध्ययन गर्न धेरै बाँकी छ। त्यसकारण मैले अझै यसै असल विद्यार्थीको रूपमा स्थापित हुन सकेँ भने तब मात्र केही अपेक्षित सफलता प्राप्त गर्न सकिन्छ कि भन्ने हो।
एउटा शिक्षक भइसकेपछि पनि तपाईँ असल विद्यार्थी नै बन्ने चाहना चाहिँ रहेछ अझै पनि मनमा?
हजुर, एकदमै हो।
अब यसरी एउटा प्रश्न, एउटा साझा प्रश्न जस्तो बनेको छ, पढिसकेपछि शिक्षक पेसामा, जो शिक्षण पेसामा आबद्ध हुनुहुन्छ र उहाँहरूलाई एउटा प्रश्न हामीले पनि नबिराइ सोध्ने गरेका छौँ कि पढ्न र पढाउनमा के चाहिँ अन्तर पाउँदो रहेछ, के चाहिँ फरक रहेछ?
पढ्न धेरै सजिलो छ, पढाउन त्यति सजिलो छैन। पढाउन सजिलो छ, सिकाउन त्यति सजिलो छैन। पढ्नु, पढाउनु र सिकाउनु यी तीन बीच धेरै अन्तर कुरा हो। पढेको विद्यार्थीले पढाउन सक्छ तर सिकाउन नसक्न सक्छ। त्यसकारण मलाई के लाग्छ भने शिक्षकले सिकाउन सक्नु पर्दछ। यद्यपि मैले सिकाउन सकेँ कि सकेन त्यो फरक कुरा हो, मेरा विद्यार्थीहरूले बुझ्ने कुरा हो वा जान्ने कुरा हो, उहाँले प्रतिक्रिया दिनुपर्ने कुरा हो र त्यसमा सुधार गर्नु पर्ने कुराहरूमा मैले पनि महसुस गर्नुपर्ने कुरा हो। त्यसकारण पढ्नु धेरै सजिलो कुरा हो, आफैमा स्वतन्त्र छ, स्वस्फूर्तता छ, अध्ययन गर्ने जिज्ञासा यावत कुराहरूले सामग्रीहरूको खोजी गर्दै पढ्न सकिन्छ। पढाउन त्यो अलिक समस्याजनक छ, विभिन्न प्रकृतिका, विभिन्न भाषिक दृष्टिकोणका विद्यार्थीहरू, विभिन्न जाति वेशभूषा सबै विद्यार्थीहरू एकै ठाउँमा हुन्छन्, ती विद्यार्थीहरूलाई सबैलाई एउटै प्रकारका कुराहरू गर्दा पनि नसुहाउने प्रकारको, सबैलाई समावेशी हुने प्रकारका कुराहरू जान्नुपर्ने कुराहरू पनि हुनसक्छ। अथवा कक्षा कोठाभित्र एउटै क्षमता भएका विद्यार्थी हुँदैनन्, विभिन्न क्षमताका हुन्छन्, कोही निम्न, कोही उच्च र मध्य, तिनैलाई पनि समानान्तर तरिकाले अगाडि बढाउनको निमित्त एउटा सिप चाहिन्छ। अर्को कुरा, मैले भनिहाले सिकाउन अझै गाह्रो छ, पढाउन पढेको कुराहरू यस्तो हो भन्न चाहिँ धेरै सजिलो छ, विद्यार्थीले सिक्यो कि सिकेन, कुन तरिकाले सिक्ने हो भन्नको निमित्त अझै बढी मेहनत गर्नुपर्ने हुन्छ। त्यसकारण शिक्षकले सिकाउन सक्नु पर्दछ, त्यो सिकाउने प्रयत्नमा मेरो पनि रहनेछ र नजानेका कुराहरू अथवा त्यो आफूले सोचेका कुराहरू विद्यार्थीलाई दिन नसक्यो भने मैले के कति अध्ययन गर्नुपर्दछ भन्ने कुरा अध्ययन गर्नुपर्दछ। मलाई यसमा के लाग्छ भने शिक्षक धेरै ठुलो होइन, शिक्षक विद्यार्थीभन्दा मात्रै एक दिन जेठ हो। एक दिन शिक्षकले बढ्ता जानेको हुन्छ र त्यो दोस्रो दिन विद्यार्थीहरू माझ आफ्ना कुराहरू राख्दछ, त्यसपछि त्यो विषयवस्तुमा विद्यार्थी पनि शिक्षक बराबर हुन्छ। त्यसकारण शिक्षकले म मात्रै धेरै जान्दछु, यिनीहरू केही होइनन् र पढ्नै पर्दैन, मैले त धेरै पढाएको छु भन्ने हो भने त्यो पनि उपयुक्त होइन जस्तो लाग्छ। शिक्षकले प्रत्येक दिन पढ्नु पर्दछ। शिक्षक नै असल विद्यार्थी हो, जसले बढी अध्ययन गर्न सक्यो त्यसैले सिकाउन सक्दछ। मैले यति भने,
तर मलाई चाहिँ के लाग्यो भने साहित्यकारका शब्दहरू साँच्चै दोहोरो हुन्छन्। यो कहाँनिर लाग्यो भने शिक्षकको काम पढाउने होइन, एउटा सिकाउने हो यो शब्द। यसै गरी अर्को कुरा भनेको शिक्षक विद्यार्थीभन्दा एक दिन जेठो हो, यो अब शब्दहरू यी कताबाट आउँछन् तपाईँहरूको माझमा होइन?
तर जे अध्ययनले नै दिएको शब्दहरू हुन्, त्यसकारण मैले जति अध्ययन जे जे गरेँ तिनैप्रति मेरो सम्मान छ।
हजुर, अब साहित्यिक क्षेत्रमा जानी नजानी कहाँनिरबाट तपाईँको यात्रा सुरु भयो, कति पहिलेको कुरा हो यो?
साहित्य यात्रा सुरु मेरो पहिलेदेखि नै भयो, म साहित्यप्रति रुचि पहिले नै राख्दथे। यो हुनुमा विभिन्न कुराहरू हुन सक्छन्। मेरै गाउँका व्यक्तित्व निर्मल कुमार भण्डारी साहित्यकार, विशेष वरिष्ठ साहित्यकार, सुपकै विशिष्ट व्यक्तित्वका भित्र उहाँ पर्नुहुन्छ, उहाँ पनि मेरै गाउँका व्यक्ति हुनुभयो। उहाँका रचनाहरू रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपाइलमा आउँथे, उहाँका रचनाहरू आउने बित्तिकै हामी रेडियोको भोलम ठुलो बनाउँथ्यौँ र सुन्थ्यौँ। उहाँका लयबद्ध कविताहरू सुनिसकेपछि लाग्थ्यो, वा यति राम्रा कविता हामी पनि लेख्न सक्छौँ कि भन्ने लाग्थ्यो। त्यस पश्चात बुवा उहाँका पनि कविताहरू पाएँ। ती डायरीमा लेखिएका पङ्क्तिबद्ध लयबद्ध कविताहरू पढ्न पाइसके पश्चात मैले ती कविताहरू च्यादै स्कुलमा लैजाँदै धेरै साथीहरूलाई बाँड्ने पनि काम गरेँ। अहिले पछुताउँछु त्यो कुरा सम्झ्यो भने। त्यस पश्चात कक्षा कोठामा पनि शिक्षकले लयबद्ध तरिकाले भाषण गरेका ती मिठा कविताहरू सुन्ने र त्यसपछि म पनि लेख्न सक्छु कि भन्ने चाहिँ सोच हुन्थ्यो। त्यस पश्चात मलाई लाग्छ, मलाई याद भएसम्म पाँच छ कक्षामा पढ्ने बेलामा कविता जस्तो कविता, यद्यपि त्यो कविता नहोला, त्यस्तो लेखेर निर्मल कुमार भण्डारी राईको हातमा पुगेछ, घरका आमा बुवाकले पुर्याइदियो। त्यसपछि निर्मल कुमार भण्डारीले मनग्ञ प्रशंसा गर्नुभयो, त्यो प्रशंसाले म अगाएँ। त्यसपछि देशमा सङ्कटकाल चलेको थियो, सङ्कटकालमा माओवादीहरू खाना खाना आउँथे र जो मेरो घरमा खाना खाना आउँथे उहाँलाई कारवाही स्वरूप एउटा कविता लेख्नुपर्ने हुन्थ्यो। उसले कविता वा गीत लेख्न दिन्थे, कसैले लेख्थे, कसैले नसक्यो भने अर्खासँग आफूभन्दा जानेसँग लेखी माग्थे र उहाँले त्यो लेखिदियो भने म सन्तोष हुन्थेँ। पश्चात कक्षा नौमा पढ्दाखेरि शिक्षकले कविताका छन्दका नियमहरू सिकाउनु भयो, ती नियममा मैले पनि लेख्ने प्रयत्न गरेँ र छन्द कविता जस्तो कक्षा नौमा लेखेँ। त्यो कवितामा त कति ठाउँ छन्द भङ्ग भएको अहिले पनि आफै पनि महसुस गर्छु, यद्यपि अहिलेकै कवितामा पनि छन्द भङ्ग ठाउँ ठाउँमा हुनसक्छ। त्यस पश्चात मलाई कविताप्रतिको रुचि बढ्दै गयो र ए म पनि लेख्न सक्छु कि भन्ने सोच आयो अनि सञ्चार माध्यममा पनि विभिन्न रचनाहरू मेरो प्रसारण हुन थाले। त्यस पश्चात मैले साहित्यप्रतिको लगाव बढ्दै गयो।
तपाईँको पहिलो कविता?
मलाई पहिले नै चार पाँचमा लेखेको त्यो कविता जस्तो कविताको कुनै याद छैन, के थियो त्यो पनि थाहा छैन।
तारिफ भएको थियो
हो, त्यो तारिफको धेरै सुन्न सकिनँ। तर कक्षा नौमा पढ्दाखेरि एउटा नैतिक भन्ने कविता लेखेका थिएँ, त्यो पाठमै थियो, गृह कार्य अथवा कक्षा कार्य गर्नुपर्ने, त्यो नैतिक शीर्षकमा विद्यार्थीले कविता लेख्नुपर्ने।
तपाईँले त्यति बेला त्यो कविता लेखिसकेपछि अग्रजबाट तपाईँले रुचाएको व्यक्तिबाट नै तपाईँले चाहिँ एउटा आफ्नो तारिफ पाउनुभयो त्यहाँनिर?
एकदमै, मैले कक्षा कोठामा
त्यसपछि तपाईँले त्यसलाई सजाय स्वरूप अन्य आउने पाहुनाहरूलाई
हजुर हजुर
पनि कविता लेख्न लगाउने, गीत लेख्न लगाउने, उनीहरूले जे भए पनि लेख्नु चाहिँ पर्थ्यो भने
पर्थ्यो, एकदम पर्थ्यो।
त्यति बेला के हुन्थ्यो गुनासो तपाईँ? त्यति बेला अब भर्खरको उमेर होइन, न आठ नौमा पढ्दाखेरिको उमेरमा, अब द्वन्द्वकाल त्यति बेला मान्छेहरू बोल्न पनि डराउँथे
डराउँथे,
तर तपाईँ त्यहाँ काम लगाउनु हुन्थ्यो उल्टा, त्यति बेला के आउँथ्यो, सुझावहरू आउँथ्यो या के आउँथ्यो?
उनीहरूसँग म धेरै नजिक नै थिएँ, अब घरमा आइहाल्यो भने उनीसँग खेल्ने। पहिले अर्को कुरा के थियो भने मेरो घरमा स्वतन्त्रता पनि थियो र मलाई त्यही प्रकारको वातावरण दिइदिएको थियो। मैले जस्तो उनीहरूसँग आयो भने जिद्दी गरेँ भने आउँवा खुसी हुनुहुन्थ्यो, मानव ए यसले यस्तो लेख्न सिक्न खोज्यो भन्ने सोच्नुहुन्थ्यो। उहाँले पहिलो दिन नै गाली गरेको भए साथमा लाग्थ्यो, दोस्रो दिन सोध्ने थिएन। उहाँले हाँसिदिने, रमाउने, ए यस्तो लेख्यो भनेर उहाँले नै पढिदिने। त्यसो भनिसकेपछि त मेरो लागि त झन् सहज वातावरण बनिहाल्यो। त्यो सहज वातावरणमा जति सक्दो मौतकाको फाइदा उठाउने प्रयत्न गरिरहे।
कविता कति प्रकारले लेखिन्छ कवितालाई चाहिँ?
अब कविताको कति प्रकार भन्ने आधारमा लयका आधारले दुईवटा लय बान्न सक्छ, एउटा पद्य लय र एउटा गद्य लय। अहिले आधुनिक कविताको माहौल आएको छ, धेरैले आधुनिक कविता लेख्नुहुन्छ। त्यस पश्चात अर्को छ पद्य, छन्दोबद्ध कविता। पद्यभित्र पनि मैले दुईवटा कुरालाई समावेश गर्ने मन लाग्छ। एउटा लोकलय, लोकलय जो पुराना दिनमा हाम्रा गाउँघरमा बुढापाकाहरूले गाउँदै आएका लयहरू, जो फाग छ, भजन छ, मांगल छ, चैत छ, अथवा ढेउडा गीतकै लय छ, यी लयबद्ध कविताहरू पनि छन्दोबद्ध कविता हुन्, यी लोकलयमै लेखेका छन्। त्यसपछि अर्को वर्णमात्रिक छन्द छ, वर्णहरू काउन्ट गरेर एक दुई तिन कतिवटा अक्षर भयो त्यसको सीमित अक्षरको घेराभित्र लेखिने कविता वर्णमात्रिक। अर्को मात्रिक छन्द छ, यसरी पद्य लयभित्र पनि विभिन्न लयहरू छन् भने अर्को गद्य लय, आधुनिक कविता। गोपाल प्रसाद रिमालले नेपालमा आधुनिक कविताको सुरुवात गरे, त्यस पश्चात आधुनिक कविताको एउटा माहौल नै जमेर अहिले धेरै जसा रचकहरूले लेख्ने कविता भनेकै आधुनिक लयको मुक्त लय अथवा गद्य लयको कविता हो।
जस्तो लोकलय भन्नुभयो
हजुर,
लोकलय अधिराज्यभरि नै चर्चित छ
हो, एकदम छ।
ती पुराना गीत हुन् चाहे ती कविता हुन् होइन, तपाईँले लोकलयमा पनि प्र्याक्टिस गर्नु भएको छ या के?
लोकलय मैले डेउडा लेख्छु, डेउडा गाउँछु र बोल्छु भने त्यो लोकलय हो, त्यस कारण हाम्रा लोकलय छ, मैले लेख्छु। यसको साथसाथै झ्याउरे लयका जो मुना मदनमा प्रयोग भएको देवकोटाको लय छ, त्यो धेरै देशव्यापी रूपमा भयो। यद्यपि त्यो मात्रै लोकलय होइन, हाम्रा उहाँले मुना मदन मार्फत त्यो लयलाई चिनाउन सफल हुनुभयो, एकदम राम्रो कुरा हो, साहित्यकै निम्ति एकदम शुभ कुरा हो।
त्यो परिवेश अनुसार एउटा भूगोल अनुसार फरक पर्ने हो,
फरक पर्छ, एकदम फरक पर्छ। मैले त के भन्छु, लोकलय अनेकमा छ। हाम्रो सुदूरपश्चिमको कुरा गर्ने भने छोरी बेटीलाई घर पठाउँदाखेरि, सरी माइत विवाह गरिसके पश्चात पहिली घरमा पठाउँदाखेरि रुन्छन्, त्यो रोएमा पनि एक प्रकारको लय छ, त्यो पनि लोकलय हो। त्यसपछि भजन गाउँछौँ हामी, लोकलय, डेउडा, फाग सहित यी मङ्गलहरू विभिन्न गाउँछन्, यी सबैमा लयबद्ध तरिकाले शब्दहरू हुनिएका छन्, यी सबै लोकलय हुन्, यी कविताकै स्वरूप हुन्। मैले मात्र भनेको कुरा होइन, सुदूरपश्चिममै गाउने फाग, भजन, मङ्गल, चैत नै नेपाली कविताको मूल जड़ हो। यिनैका कारणले गर्दा नेपाली कविता विकसित भएको यो विद्युत वर्गहरूले भनेको छ। म साहित्यको विद्यार्थी पनि र कविताको इतिहास पढ्दाखेरि सुदूरपश्चिममा पाइलो टिक्नै पर्छ र त्यस अन्तर्गत चैत, मङ्गल, फाग, भजनहरू पनि क्रमिक रूपमा आउने गर्दछन्।
यति राम्रो कुरा सुन्दाखेरि मलाई कहाँनिर झसङ्ग झसङ्ग हुन्छ भन्दा, मैले ल्याएको गेस्ट, मैले ल्याएको अतिथिलाई मैले के को लागि ल्याएको हो भन्ने चाहिँ म बिर्सिसकेका हुन्छु। मलाई यहाँनिर त्यस्तै लाग्दैछ। यति बेला ढिलो नगरिकन म तपाईँको पहिलो रचना यहाँनिर सुन्ने प्रयास अर्थात् तपाईँले चाहिँ सुनाउनुहुनेछ र हाम्रा सम्पूर्ण श्रोताहरू सुन्नको लागि अनि हेर्नको लागि आतुर हुनुहुन्छ। मैले कुरालाई यहाँनिर झ्याप्पै ब्रेक लगाएँ किनकि कुरा असाध्यै मिठा रहेछन् र हामी रचनाहरू सुन्छौँ।
हुन्छ, धन्यवाद। म आफ्नो रचनातर्फ जान्छु। मैले सुरुकै नम्बरमा यहाँ राखिएको गजल छ, डुटेली भाषाको गजल। मैले अघि नै भनिहालेँ डुटेली भाषाको रचना पनि लेख्छु, त्यही सुनायो। जे भनेलक फुचेरा नाकैन मान्ना, जे भनेलक फुचेरा नाकैन मान्ना, के तेरा हुन् के मेरा नाकैन मान्ना, बुझे गाजे द्वालिका कौवा मछ्यारा, बुझे गाजे द्वालिका कौवा मछ्यारा, देखाउना नखेरा नाकैन मान्ना, हाम पानी तिसकी झली जसिब छ, हाम पानी तिसकी झली जसिब छ, कुवाधारा पँधेरा नाकैन मान्ना, मुसाइमौ खेतैनो मेरै हो सोच्चा, मुसाइमौ खेतैनो मेरै हो सोच्चा, लगाउना ओकेरा नाकैन मान्ना, बिस्कुन खायो उजेल्यो चोडाइन देखायो, बिस्कुन खायो उजेल्यो चोडाइन देखायो, हा भन्नै हुँ भँगेरा नाकैन मान्ना, जे भनेलक फुचेरा नाकैन मान्ना, के तेरा हुन् के मेरा नाकैन मान्ना। धन्यवाद।
यति नै हो
हजुर।
मलाई एउटा यो मुसावाला लाइन फेरि सुन्न मन लाग्यो।
मुसाइमा खेतैनो मेरै हो सोच्चा, मुसाइमा खेतैनो मेरै हो सोच्चा, लगाउना ओकेरा नाकैन मान्ना।
अब यसलाई पक्कै पनि सबैले बुझ्नुभयो होला, डुटेली भाषा प्राय सबैले चिन्छन्, सबैले बुझ्छन्। यसरी यो अहिले यहाँनिर मात्रै तपाईँले यसरी यो क्रमबद्ध तरिकाले एउटा यो मिलाएर राख्नु भएको छ आफ्ना रचनाहरू, घरमा के छ? तपाईँले पहिला जसरी च्यातेर बाँड्ने काम गर्नुभयो, त्यो अवस्था अहिले पनि कसैले मन पऱ्यो भने सट्ट दिने, आफूसँग त्यसको प्रति नै नराख्ने हुन्छ कि के हुन्छ?
अहिले कस्तो छ भने यो मोबाइल फेसबुकका कारणले गर्दा रचनाहरू सुरक्षित छन्, नत्र धेरै रचनाहरू हराइसक्थे। विभिन्न अनलाइनहरूले पनि प्रकाशित गरिदिएका हुन्छन् र त्यो एउटा रचनाको सुरक्षाको दृष्टिकोणले उपयुक्त छ, राम्रो छ। नत्र मेरा धेरै रचनाहरू हराइसक्थे, मोबाइलमा लेखिएको हुन्छ नोटप्याडमा, त्यो मोबाइल कहिले काहीँ फर्मेट हुन्छ, कहिले काहीँ हराउँछ, कहिले काहीँ केही हुन्छ र रचनाहरू नै जाने हुन्छ। यद्यपि लेख्न कुरामा, कविमा लेख्नुपर्ने कुरामा सम्भवतः मैले पनि अल्छी नै गरेको छु।
जस्तो यो कविता मलाई चाहिँ नसकिदिए हुन्थ्यो, सुनिरहँ र अझै लम्बिदिए हुन्थ्यो भन्ने चाहिँ एउटा म श्रोतालाई चाहिँ यहाँनिर लाग्यो तपाईँले वाचन गरिरहँदा। कविता यो छोटो भयो या एकदम ठिक हो या योभन्दा अगाडि शब्दहरू नबढेका हुन्, के हो?
धन्यवाद। यो गजल हो, गजलमा चाहिँ उचित गजल पाँचवटा शेरको मान्न सकिन्छ भन्ने एउटा सिद्धान्त नै छ सर्वव्यापी। यद्यपि साहित्यमा सिद्धान्तभित्र नै बाँधिनु पर्दछ, त्यही अनुसार चल्नुपर्छ भन्ने मान्यता त होइन। अब लेख्दै गर्दाखेरि यतिमै सीमित रहेछ, त्यतिखेलाको भावना यतिमै रोकियो, यी सबै कुराहरूलाई यतिमै समेट्न सके, योभन्दा पनि बढाउन अगाडि सकिन्छ। तर गजलको दृष्टिकोणले यो गजल धेरै छोटो र लामोभित्र नपरिकन औसत गजल वा ठिक ठिकै गजलभित्र चाहिँ पर्दछ।
आयामको दृष्टिकोणले गजल बन्नकै लागि एउटा ऱ्यान्डमली यतिभन्दा माथि नहुने या यति हुनै पर्ने भन्ने त्यस्तो नीति नियम पनि छ क्यारे?
त्यो छ, यद्यपि नभएको होइन, यद्यपि त्यस कुरालाई सबैले मान्नै पर्दछ भन्ने केही पनि छैन। तीन शेरका गजलहरू तमाम गाइएका पाइन्छन्, त्यसपछि लिएर 32-33 शेर लामा गजलहरू पनि छन्, विभिन्न एकै
श्रष्टाले भाव के
हो। गजल भनेकै साहित्यको मितवी विधा पनि हो जस्तो लाग्छ। गजलले थोरै शब्दभित्र धेरै कुराहरूलाई समेट्न सक्नु नै यसको सफलता हो। धेरै कुराहरू समेट्नु छ, धेरै लामो लेख्नु छ भने आख्यान लेखी भइहाल्यो, कथा लेखी भइहाल्यो, निबन्ध लेखी भइहाल्यो। त्यसकारण छोटो रूपमा विचारहरू प्रस्तुत गर्नुको निमित्त नै कविता हो। कविताभित्र पनि अझै सानो पर्ने गजल, अझै पनि त्योभन्दा पनि सानोभित्र अहिले हाइको आएको छ। यसमा चाहिँ जति छोटोमा जति बढी भाव सन्देशहरू प्रस्तुत गर्न सक्यो त्यति नै सशक्त मानिन्छ।
जस्तो तपाईँले लेखेका शब्दहरू कस्तो छ भने, यो किसानले यदि यो गजल तपाईँको सुन्थ्यो भने किसान दङ्ग भएर हाँसेर बडा मजा आउँथ्यो होला यहाँनिर चाहिँ,
होइन?
मलाई चाहिँ त्यो त्यो हिसाबले चाहिँ लाग्यो कि तपाईँले यो मुसाको कुरा अनि मुसाले खनेको त्यो एउटा थुप्रोको कुरा, होइन, यी सबै कुराहरू समेट्नु भएको छ। किनकि त्यो कुरा बुझ्नको लागि त त्यही परिवेशमा घुलमिल भएको मान्छेले अझै धेरै पक्कै पनि बुझ्छ।
एकदम, यी शब्दहरूलाई हेर्नको लागि त्यो परिवेशसँग सुहाउँदा व्यक्तिहरूले बुझ्छन् नै, अनि यसको प्रतीकात्मक अर्थ पनि लगाउन सकिन्छ। मुसा भनेको हामीले देशमा जो भ्रष्ट गरिरहेका छन् उहाँलाई पनि सम्झिन सक्छौँ। यो देश उहाँहरूको मात्र होइन, हामी सबैको, अथवा पृथ्वी मुसाको मात्र होइन, चरा चुरुङ्गी वन्यजन्तु तमाम छन्, उहाँको पनि हो। तर मुसाले मेरै हो भन्ने जस्तो ओकेरा लाउने आफूले रोज्ने काम गर्दछ, त्यस्तै यहाँ पनि भइरहेको छ भनेर मुसाको एउटा शोषक प्रवृत्ति प्रतिव्यङ्ग्य पनि हो।
भनेपछि तपाईँले व्यङ्ग्यात्मक तरिकाले यसलाई लेख्नु भएको हो या समग्र एउटा यसलाई सरल रूपमा बुझ्ने हो भने त्यो खेतसँग मुसासँग त्यो चराचुरुङ्गीसँग यसले मेल खान्छ?
एकदम सही, हामी साहित्य धेरै कुराहरू बुझ्न सकिन्छ। साहित्यको अविधा शब्दार्थगत अर्थ पनि हुन्छ, व्यङ्ग्य व्यञ्जना पनि हुन्छ, त्यस कारण यसले ठाउँ परिस्थिति र व्यक्ति अनुसार फरक फरक अर्थ लगाउन सक्छ। यही नै साहित्यको विशेषता हो।
हिजो आजको राजनीतिक माहौल प्लस तपाईँको यो नर्मल एउटा दैनिक जीवनमा एउटा खेती किसानी गर्नेहरूको बिचमा पनि यसले मेल खान जान्छ।
एकदमै, सामान्यतया गाउँघरका व्यक्तिहरूले सही तरिकाले यही तरिकाले बुझ्छन्, हाँस्छन्, रमाउँछन्। अनि अलि उच्च बौद्धिक व्यक्तिहरूले यसले के अर्थ दिन्छ भने प्रतीकात्मक अर्थहरू खोज्छन् र त्यहाँ पनि भेटियोस् तब साहित्यको रस त्यहाँ पाइन्छ भन्ने जस्तो लाग्छ। र त्यो प्रयत्न मात्रै मेरो हो, यद्यपि मैले अघि नै भनिहालेँ म पूर्ण रूपमा लेखक बन्न सकेको छैन, साहित्यकार बन्न सकेको छैन, म असल विद्यार्थी नै हो साहित्यको।
मलाई लाग्छ तपाईँसँग थुप्रै छन् रचनाहरू अझै पनि। हामी यति बेला अर्को रचना
हुन्छ, मैले अहिले पनि डोटेली भाषाकै रचना सुनाएर यस पश्चात म एउटा कविता सुनाउँला।
हजुर,
डोटेली भाषाको रचना अन्तर्गत एउटा फेरि अर्को अलिकति हास्यात्मक सबैले मन पराइदिएको रचना पनि हो, मैले पनि त्यही रचना वाचन गरेँ।
हजुर,
धोती ल्यास भणली पोती ल्यास भणली, धोती ल्यास भणली पोती ल्यास भणली, कहिल्यै त सुहानी चोली ल्यास भणली, यही चिन्ताले ब्याद बहुतै डर लागन्छ, यही चिन्ताले ब्याद बहुतै डर लागन्छ, नाका कानै न टाङ्दे खोजी ल्यास भणली, धोती ल्यास भणली पोती ल्यास भणली, आफू त छाँचासँग घोगा रोटो खाने मान्छे, आफू त छाँचासँग घोगा रोटो खाने मान्छे, उसदाई पाउरोटी बोकी ल्यास भणली, दुबला भाटा टिली टिली दिनभरि कमाया, दुबला भाटा टिली टिली दिनभरि कमाया, इजाबुओ रन्दिय मखी ल्यास भणली, धोती ल्यास भणली चुनी ल्यास भणली, सहर भणिने ठौरा नाङ्गो नाच हुन्छ भन्यो, सहर भणिने ठौरा नाङ्गो नाच हुन्छ भन्यो, तिस्रै चलन मेरा डोटी ल्यास भणली, धोती ल्यास भणली पोती ल्यास भणली, कहिल्यै त सुहानी चोली ल्यास भणली।
बिहा भयो सर,
डरै छ अहिलेसम्म, यो आँट आउन सकेन, डरमै छु।
भनेपछि मलाई चाहिँ यो सुनिसकेपछि चाहिँ भन्न मन लागिहाल्यो है।
हजुर,
अब यी शब्दहरू चाहिँ कहाँबाट आउँछन्, यस्ता शब्दहरू कसरी आउँछन् सर, कुन परिवेशमा बस्नुपर्छ यी शब्दहरू कोर्नका लागि?
यो गाउँले परिवेशमा विभिन्न कुराहरू यस्ता भएका हुन्छन्, ती शब्दहरू सुन्यो त्यस पश्चात साहित्यमा उन्ने प्रयत्न मात्रै हो। यी शब्दहरू त मेरा होइनन्, समाजका हुन्, समाजबाट पैँचो ल्याएको मात्रै हो।
पैँचो ल्याए पनि तर साँच्चै यी शब्दहरू सुनेर नहाँस्ने मान्छे र यसलाई मनन नगर्ने मान्छे, हाँस्नु भनेकै पक्कै पनि मनन गरेरै हाँस्ने कुरा हो होइन? र कति पहिला लेखेको हो यो?
यो गजल 2069 सालमा मैले लेखेँ, म जति बेला जोराली डोटीमै बस्थेँ र त्यतिखेरदेखि नै यो गजल मेरो साथमा छ।
यो गजल लेखिसकेपछि तपाईँले कहाँ कहाँ वाचन गर्नुभएको छ अहिलेसम्म?
यो गजल मैले धेरै ठाउँमा वाचन गरेँ, महेन्द्रनगरमा पहिलोपटक वाचन गरेँ, धनगढीमा गरेँ, टिकापुर गरेँ, दिपायल डोटीमा पनि गरेँ, अनि दिपायलकै पत्रिका त्यतिखेरले पत्रिकाले पनि छापिदियो, विभिन्न क्षेत्रमा यो प्रकाशित पनि छ। यसरी खुसी लाग्छ रचनाहरू यसरी सबैले माया गरिदियो भने,
यसलाई अझै बढी पहाडी भूभाग
एकदम
डोटेली त्यहाँ कुनै पनि परिवेश या डोटीमा गएरै पनि वाचन गर्न पाएको खण्डमा यसले चाहिँ अझै अर्थ बोक्ने थियो त्यहाँनिर।
हजुर, एकदमै बोक्छ, सबै खुसी हुन्छन्, पुनः पुनः भन्ने प्रकारका कुराहरू पनि आउँछन्, प्रतिक्रियाहरू, त्यस कारण खुसी नै लाग्छ। यसमा सामान्यतया मैले के भन्न खोजेको भने सरल भाषामा व्यङ्ग्यात्मक अथवा हास्यात्मक मात्र भए पनि अहिलेको यो विवाहप्रति पनि मेरो वितृष्णा नै हो, विवाहप्रति वितृष्णा होइन, वैवाहिक यो जुन प्रकारको सम्बन्ध छनौट प्रक्रिया छ त्यो प्रति वितृष्णा नै हो। मान्छे जीवन भनेको गाउँले सामान्य ग्रामीण जीवनका दुःख कष्ट पीडाहरूलाई पटक्कै ख्याल नगरिकन जो सरिया र आडम्बरपूर्ण जीवनहरू बिताउनलाई जो लालायित हुन्छ तिनीहरूसँग म डराएको भन्ने उयोले दिन्छ होइन। मान्छेहरू आफूले घरमा बनाएको रोटीहरू खान हिस्किचाउँछन्, बजारमा कैयौँ दिनदेखि सडेको पाउरोटीहरू बोकेर मजाले खान रुचाउँछन्, अनि गाउँघरको भनौँ न काम गर्ने त्यो गमरा नाच्न लाज मान्छन्, त्यसै गरी अन्य व्रतहरू विभिन्न कुराहरू छन् गाउँमा छलिया तिनीहरू नाच्न लाज मान्छन्, तर सहरका नाङ्गा नृत्यहरू देखाउन चाहिँ आफूलाई गौरव महसुस गर्छन्। त्यस कारण यस्तो जो हामी हाम्रो विकृतिभित्र पर्दछ ती कुराहरू हामी अगाल्न मान ठान्ने र हाम्रो संस्कृतिलाई चाहिँ लाजको रूपमा लिने प्रतिहरूको पनि व्यङ्ग्य हो र त्यही प्रतिदेखि मेरो डर हो, आखिर बिहेप्रति डर चाहिँ होइन।
पक्कै पनि तपाईँका यी शब्दहरू सुन्ने बित्तिकै मैले पहिलो प्रश्न विवाह गर्नुभयो भन्नुको कारण के भने यो प्रति भुक्तभोगी मान्छेले नै लेख्या हो कि भन्ने चाहिँ यहाँनिर चाहिँ मलाई भान भएको थियो, तर त्यसो रहेनछ। तपाईँ त्यो परिवेशमा असाध्यै राम्रो तरिकाले भिजेको कारणले गर्दाखेरि यी शब्दहरू आएका छन्।
हजुर,
जस्तो यसरी लेखिरहँदाखेरि तपाईँलाई चाहिँ एउटा आफ्नै परिवेशमा आफ्नै भाषामा लेख्न रुचाउनुहुन्छ या सबैले एउटा साझो सबैको साझो जुन भाषा छ यी भाषामा लेख्न रुचाउनुहुन्छ?
मुख्य कुरा साहित्यको लागि भाषा पनि महत्त्वपूर्ण कुरा नै हो। मैले एकातिर आफ्नो मातृभाषाप्रतिको लगाव चाहिँ मेरो छ, म यहीँ पनि डोटेली भाषाको पत्रिका सुदूर चिनारीमा आबद्ध पनि छु, त्यो मार्फत विभिन्न डोटेली भाषाका रचनाहरू प्रकाशित गर्नमा पनि केही सहयोग गर्ने काम गरेको छु। अनि डोटेली भाषाप्रतिको मेरो पहिले नै लगाव नै हो। म यद्यपि नेपालीको विद्यार्थी हुँ, कक्षामा नेपाली पढाउँछु र बाहिर निस्किने बित्तिकै फुत्त मेरो मुखबाट डोटेली भाषाको शब्द निस्किन्छ, भनेपछि मेरो भाषाप्रतिको लगाव चाहिँ छ। साहित्य जुनसुकै भाषामा लेखे पनि सशक्त हुनुपर्छ, भाव चार बिम्बहरू आउनुपर्दछ र त्यसले साथसाथै आफ्नो मातृभूमि प्रतिको अथवा मातृभाषाप्रतिको आदर सम्मान गर्न सक्यो भने अझै सुनमा सुगन्ध हुन्छ। नेपाली भाषा भन्ने बित्तिकै पूर्वको भाषा हामीले बुझ्नै नबुझ्ने यहाँको भाषाका शब्दहरू भनौँ न पूर्ण रूपमा निषेध गर्ने भाषा हो भन्ने सोचाइ चाहिँ गलत भयो। यहाँकै शब्दहरू विकसित हुँदै पुगेको डोटेली भाषा सरी नेपाली भाषा भनेकै डोटेली भाषाको मूल जड हो अथवा नेपाली भाषाको माउ भनेकै डोटेली भाषा हो। त्यस कारण डोटेली भाषाका शब्दहरूलाई नेपाली भाषामा पनि समुचित रूपमा सन्तुलित रूपमा अगाडि बढाउन सक्यो भने एकातिर भाषिक वृद्धि हुन्छ अथवा भाषा सशक्त बन्दछ भने अर्कातिर रचना पनि सशक्त बन्दछ, मलाई यही लाग्दछ।
जसरी अब तपाईँ पनि एउटा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ, मैले अघिदेखि भनिरहेको छु, त्यहाँ पढाउनको अलावा कहिलेकाहीँ चाहिँ अतिरिक्त क्रियाकलापहरू पनि हुन्छन्,
हजुर
होइन, बढी गरेर शुक्रबारको दिनहरूमा तपाईँले चाहिँ त्यहाँ आफ्ना प्रस्तुतिहरू राख्नुहुन्छ कि हुँदैन विद्यार्थीहरूको माझमा अनि आफ्नो तपाईँको सहकर्मी शिक्षकहरूको बिचमा के हुन्छ?
मैले विद्यार्थीहरूको बिचमा चाहिँ केही रचनाहरू सुनाउने गर्दछु र त्यहाँ पनि अनुकूल हेरेर प्रायः जस्तो हाम्रा विद्यार्थीहरू कथा सुन्न मन पराउँछन् र हाम्रा लोककथाहरू छन् प्राचीन समयदेखि नै चल्दै आएका एकले अर्कालाई भन्दै आएका ती कथाहरू सुनाउँछु। विशेष त जुन क्लासमा मेरो सब्जेक्ट छैन लेजर टाइपमा मैले जानुपर्ने हुन्छ त्यहाँ गयो भने बित्तिकै मेरो समय बिताउने एउटा मेसो भन्छ कथा सुन्ने कथा सुनाउने। त्यस कारण धेरै अधिकांश विद्यार्थीहरू कथा सुनाउने सरको रूपमा पनि मलाई चिन्छन् जस्तो लाग्छ, बाटोमा देख्यो भने कथा सुनाउने सर आए भन्छन् कहिलेकाहीँ कुनै विद्यार्थीहरू, र आफ्नो कक्षामा कथाहरू पनि सुनाउँछु। त्यही दिएका कविताहरू हुन्छन् तिनै कविताहरूलाई फरक फरक लयमा कसरी भाषण गर्न सकिन्छ त त्यो उहाँलाई नै स्वतन्त्र अधिकार छोडिदिन्छु र उहाँका सिर्जनाहरू सुन्न पायो भने म अत्यधिक खुसी हुन्छु। के विद्यार्थी त यतिसम्म सिर्जनशील छन् उनी मेरोभन्दा राम्रा रचनाहरू लेख्नुहुन्छ, मेरोभन्दा परिपक्व रचना लेख्छन् र परिपक्व विचारहरूको साहित्य मार्फत सम्प्रेषण गर्न सफल भएका हुन्छन्, त्यसैमा नै खुसी लाग्दछ। त्यस साहित्य म र विद्यार्थीको सम्बन्ध चाहिँ निकट छ।
एउटा त्यो त्यहाँभित्र पनि सिकाइको पाटो पक्कै पनि रहन्छ यदि त्यो भइरहेको खण्डमा, जस्तो विद्यार्थीहरूले तपाईँसँग आफ्नो रचनाहरू सेयर गर्ने तपाईँले विद्यार्थीहरूसँग सेयर गर्ने गर्दा शब्दहरूमा अझै धेरै त्यहाँ तालमेल मिल्छ, अझै धेरै यो परिवेशको तपाईँले दिन सक्नुहुन्छ, उताको परिवेशको ती विद्यार्थीहरूले दिन सक्छन्, त्यसरी गर्दाखेरि पनि तपाईँहरू अझै धेरै त्यो नजिक बन्न त्यसले चाहिँ सहयोग गरिरहेको छ
एकदमै सजिलो भइरहेको छ,
पक्कै पनि सजिलो छ। अहिलेको लागि हामी फेरि एउटा अर्को रचना सुन्छौँ, 8:44 जाने आँटेको छ।
मैले कविता नै सुनाउँछु भनिसकेको छु, त्यस अब एउटा कविता लिन्छु। कवितामा पनि धेरैले मन पराएकै कवितालाई नै फेरि यहाँ वाचन गरौँ कि जस्तो पनि सोच बनाइरहेको छु, हेरौँ मैले खोज्दैछु, हुन्छ मैले पाएँ। यद्यपि यो धेरै पुरानै कविता हो, धेरैले मन पराइदिएकै कविता हो, कसैलाई सधैँ उही कविता सुनाउँछ भन्ने जस्तो लाग्छ भने माफ गर्नु होला। माछु कसरी भिज्यौँ पृथ्वीदेखि ग्रहादि केन्द्रित भयो विज्ञान अन्वेषण ती जम्मै गृहमा बसाई सरने सुन्दैछु उद्घोषण सारा विश्व विकासका पथमा सोपान चढ्दै हिँड्यो हाम्रो देश सदैव अल्झिन पुग्यो माछु कसरी भिज्यो भन्छन् गर्नु नयाँ नयाँ प्रविधिले कक्षा महाशि शिक्षण मात्रै कागजमा सुहाउन पुगे सिद्धान्त वा दर्शन आकांक्षा रुचि चाहना सब लुट्यो गाली र लट्ठी भिड्यो यो विद्यालयले रटाउँछ सधैँ माछो कसोरी भिज्यो गर्छन् डाक्टर अस्पताल थलमा प्राणै प्रत्यारोपण मान्छे हेर्न चुक्यो यहाँ अनि लुक्यो विज्ञानको दर्पण खुट्टा ठेसरटा उको पनि दुख्यो वा हात काँडो बिज्यो धामी झाँक्री कमाई सो धन पुगे माछो कसोरी बिज्यो हुन्छन् राज विराज आज जनमा आदर्श खोकराहरू फल्दैनन् तर बुझ्नु आगन महा रोपेर बोकुराहरू झन्डा झुन्ड उदण्ड खण्ड दलका बेअर्थ नारा भिड्यो बुझ्नेले अझ सोध्नु व्यर्थ छ बुझ्यौ माछो कसोरी भिज्यो बुझ्नेले अझ सोध्नु व्यर्थ छ बुझ्यौ माछो कसोरी भिज्यो। धन्यवाद।
माछो कसरी भिज्यो यो चर्चित हो तपाईँको
जस धेरैले मन पराइदिएको कविता हो चर्चित भन्न त सक्दिनँ
मन पराउनु भनेकै त्यो चर्चामा को शिखर चुम्ने एउटा लाइन पनि हो होइन
त्यो श्रोता र पाठकले भनिदियो भने त मात्र प्रमाणित हुन्छ
धेरै ठाउँमा अब यो सुनाइसकेपछि पक्कै पनि उहाँहरूले भनिसक्नु भएको
धेरै ठाउँमा गयो भने मलाई फेरि माछो कसरी भिज्यो नै सुनाउन आग्रह गर्छन् र धेरै सृजकहरूले त पहिले डोटेली गजलको रूपमा चिन्थे भने अहिले त छन्द कविता त्यसमा पनि माछो कसरी भिज्यो
माछो कसरी भिज्यो प्रश्नको जवाब तपाईँसँग मागेको छ कि छैन कसैले
यसको प्रतिउत्तर पनि कवितात्मक तरिकाले धेरैले रिप्लाई गरिसकेको छ महेन्द्रका कविराज भट्टले अनि मिनराज भट्ट अनि धेरै व्यक्तिहरूले माछो त पानीमै हुन्छ र भिज्छ भन्ने जस्ता यस्ता कुराहरू गरेर चाहिँ प्रतिक्रिया अथवा यसको कवितामै उत्तर पनि म कहाँ पुगिसकेको छ
त्यसो आउँदाखेरि जब ओहोर दोहोर हुन्छ कविताको दोहोरी तपाईँहरूको बिचमा चल्छ त्यति बेला कस्तो लाग्छ
कविताको दोहोरीमा बडा आनन्द आउँछ मलाई कविताको दोहोरी भन्ने बित्तिकै आदरणीय गुरु अग्रज व्यक्तित्व महाकाव्यकार श्री मनराज जोशी सरको याद आउँछ म कविता लेख्थेँ र धनगढीमा आइसकेपछि मलाई कवितामा प्रेरणा थप्ने काम चाहिँ मनराज जोशी सरले नै गर्नुभएको मैले धनगढी आइसकेपछि पहिलो लेखेको कविता विद्यार्थी जब फेसबुकमा हालेँ मनराज सरले तल कमेन्ट गर्नुभयो कवितामै तीर्थबाबु तिम्रा कविता धेरै राम्रा छन् भनेर त्यसको प्रतिउत्तर मैले दिएँ लेख्दा लेख्दा प्रतिउत्तर दिँदा हामी दुइटैले 17-18 पटक त्यहाँ संवाद अगाडि बढ्यो पछि उहाँले भेटमा पनि भन्नुभयो कवितामा संवाद गर्न मेरो ठुलो रहर थियो अग्रज व्यक्तित्वहरूसँग पनि कवितामा दोहोरी खेल्ने प्रयत्न नगरेको होइन तर तँसँग सफल भए र तँलाई मेरो आशीर्वाद छ भन्ने जस्ता कुरा पनि गर्नुभयो म अत्यधिक खुसी भएँ कवितामा दोहोरी गर्न पाएँ त्यहाँ आधुनिक गुरु त्यसै पनि वरिष्ठ साहित्यकार उहाँले 29 बढी किताब लेखिसक्नु भएको छ 6-7 भन्दा बढी महाकाव्य लेखिसक्नु भएको छ आधुनिक गुरु मनराज जोशी सरलाई पनि म अहिले यहीँबाट सम्मान गर्न चाहन्छु र सम्झिन चाहन्छु
जस्तो तपाईँहरू अब साहित्यलाई माया गर्ने साहित्यका विद्यार्थीहरू भन्न रुचाउने तपाईँहरू जस्तोको लागि एउटा माहौल चाहिँ कतिको क्रिएट हुन्छ धनगढीमा तपाईँहरूले चाहिँ कतिको पाउनुहुन्छ या कतिको आफै पनि सिर्जना गर्नुहुन्छ
धन्यवाद म त्यही भन्नेमा थिएँ माहौल चाहिँ कसैले क्रिएट गरिदिने भन्ने कुरामा भर पर्नु पनि हुन्न हामीले आफै वातावरणको कति सिर्जना गर्न सक्दछौँ त त्यसमा चाहिँ जिम्मेवार हुनुपर्दछ हामी त्यसको निमित्त चाहिँ तमाम लागेको भेटिन्छ साहित्यिक संस्थाहरू पनि छन् सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढी त्यसै गरी जनपुस्तकालय कैलालीले पनि गरेको हुन्छ अतरियाको प्रतिभा पुस्तकालय गरेको हुन्छ टिकापुरका साथीहरूले त्यहाँ गरिरहेका हुन्छन् महेन्द्रनगरका साथीहरूले त्यहाँ गरिरहेका हुन्छन् अहिले रचना भाषण भनेर छुट्टै धनगढीमा एउटा समूह छ त्यसले गरिरहेको हुन्छ त्यसै गरेर दलित सोपान साहित्य भनेर छुट्टै गठन भएको छ त्यसले विभिन्न कार्यक्रमहरू रहेको छ जहाँ हामी पनि उपस्थित भएका छौँ तमाम छन् साहित्यका कार्यक्रमहरू कम छन् भन्ने मलाई लाग्दैन ती कार्यक्रमहरू अझै परिष्कृत अझै परिमार्जित हुन सक्यो भने सुदूरपश्चिमको साहित्य अगाडि बढाउन सकिन्छ
जस्तो मैले देखेको र मैले अहिलेसम्म बुझेको हजुर या म अलि गलत हुँला
हजुर
होइन तपाईँहरूको बिचमा कार्यक्रमहरू हुन्छन् साहित्यिक पाटाहरू समेटिन्छन् त्यहाँ गीत गजलहरू प्रस्तुत हुन्छन् तर एउटा क्षणिक समय त्यहाँनिर यति घन्टाको समय हुन्छ र त्यो समयभित्र आफ्ना तपाईँहरूको पनि रचना जानुहुन्छ सुनाउनुहुन्छ एकछिन ताली बज्यो सकियो
हजुर
त्यसका अलावा बाटो नै नभएको या यसको यति नै हो रमाइलो यो ताली बजायो अनि भित्र वा वा गऱ्यो अनि यति भइदियो भने एउटा साहित्यकारलाई बडा आनन्द आउँछ ताली र वा वा पाइदियो भने र त्यसपछि फेरि तपाईँ त्यही डायरी बोकेर खल्टीमा घर हिँड्नुहुन्छ यति मात्रै हो माहौल यतिले मात्रै एउटा यो क्षेत्रमा लागेको मान्छे अगाडि बढ्न सक्ने या यो क्षेत्रमा भइराख्नको लागि चाहिँ
साहित्यकारको परिचय र हतियार भनेकै उसको साहित्य सिर्जना हो. मलाई लाग्छ एक ठाउँमा ताली पाउने बित्तिकै त्यतिमा मात्रै साहित्यकार सीमित हुन्छ भन्ने लाग्दैन. साहित्यकारको ताली ठुलो कुरा होइन, साहित्यले दिन खोजेको सन्देश ठुलो कुरा हो. साहित्य सिर्जना मार्फत समाज सापेक्ष कुराहरू के कति आएका छन् र समाज परिवर्तनको लागि के ती भूमिकाहरू निर्वाह गरेका छन् त्यसमा पनि भर पर्दछ. मैले लेखेको सर्जन सिर्जना त मात्र सिर्जना हुनसक्छ तब यो युगौँ युगसम्म टिकोस् र युगौँ युगसम्म प्रभाव पारेर होस्. म छँदै अथवा म नमर्दै मेरा रचनाहरू मरे भने साहित्य भएन भन्ने जस्तो लाग्छ. खै देवकोटाहरू, त्यसपछि भानुभक्त आचार्यका कुरा गरौँ, देवकोटाका त कविताहरू 10 पटक पढ्दा पनि कुन जमानामा लेखेका कविताहरू अहिले त साबित हुँदैछन् अथवा यथार्थ हुँदैछन्, अझै पनि अहिले नै भर्खरै लेखेको कि जस्तो लाग्दैछ. त्यस्ता प्रकारका सिर्जनाहरू हुनुपर्दछ र त्यस्ता प्रकारका सिर्जनाहरू मर्दैनन्, ताली मात्रै पाउँदैनन्, तिनीहरू गाली पनि पाउलान् त्यो बेलाको लागि तर लामो समयसम्म रहिरहन्छन्. र साहित्यकारको धर्म पनि समाज सापेक्ष लेख्नु हो. समाज सापेक्ष लेख्न सक्यो भने साहित्यकार कहिले पनि मर्दैन, अमर र अजर रहन सक्छ.
जस्तो सर, अब फेरि हामी
हजुर
अर्को रचना सुन्नतर्फ लाग्छौँ. कुराहरू त मनमा मेरो एकपछि अर्को त्यो पाना तपाईँको जसरी पल्टिरहेछ त्यसरी प्रश्नहरू मेरा पनि पल्टिरहेछन्. ती प्रश्नहरूलाई मैले रोक्दै यहाँनिर रचना सुन्ने कोसिस गरौँ.
हुन्छ, मैले एउटा रचना फेरि लिएँ. तैलै थपी मैना चढी सुदीकी कप्पाली, तैलै थपी मैना चढी सुदीकी कप्पाली, मनकी रहड मनै खडी सुदीकी कप्पाली, यही जमाना आग लागली सुल्टो बोल्लोइन हुनु, यही जमाना आग लागली सुल्टो बोल्लोइन हुनु, बाउला सिमरी धेकाउना तडी सुदीकी कप्पाली, तैले थपी मैना चढी सुदीकी कप्पाली, चिरा घर चिला घर बढेया माछा क्याको फारो हुन्थे, चिला घर बढेया माछा क्याको फारो हुन्थे, कहारेना घडी घडी सुदीकी कप्पाली, जान्ने सुन्ने उल्टै अद्दा लाटा गाँडा क्यारुन, जान्ने सुन्ने उल्टै अद्दा लाटा गाँडा क्यारुन, इसी होलाउ लेखा पढी सुदीकी कप्पाली, तैले थपी मैना चढी सुदीकी कप्पाली, कोही मान्दैन यही जुगमी हो न जाको तीर्थ, कोही मान्दैन यही जुगमी हो न जाको तीर्थ, तेल थोका चढचढ बढी सुदीकी कप्पाली, तैले थपी मैना चढी सुदीकी कप्पाली, मनकी रहड मनै खडी सुदीकी कप्पाली.
यो सुदीकी कप्पाली अलिकति मैले यहाँनिर बुझ्न चाहे,
कप्पाली भनेको झन्झट झमेला टेन्सन तनाव झगडा, खालीको झमेला हो न जाको झमेला, अथवा कुनै पनि उपलब्धि मूलक भएन भन्ने अर्थमा.
जस्तो यहाँ तपाईँले ती पुराना उखानहरू जस्ता पनि
उखानहरू पनि
होइन, एउटा
चिला घर बढिया
माछा यी शब्दहरूलाई पनि त्यहाँनिर घुसाउनु भएको छ. लेखाइ निरन्तर हुनेछ या तपाईँको लेखाइलाई अबका केही कति वर्ष या अबको केही समयपछि हामीले कुन रूपले तपाईँलाई चाहिँ पाउनेछौँ लेखन?
धन्यवाद. मैले के सोचेको छु भने मैले अघि पनि भनिहालेँ, मैले अहिले लेखेकै छैन, म लेखिरहनेछु. लेखाइप्रतिको मेरो एकदमै आस्था रहेकै छ, लेख्नुपर्छ केही गर्नुपर्छ भन्ने प्रकारको सोच पनि हो साहित्य प्रेमी र अझै साहित्यकै विद्यार्थी पनि, म नेपालीकै विद्यार्थी भएका कारणले गर्दा पनि यही माटोका यही क्षेत्रका कुराहरू मैले साहित्यमा लेख्नुपर्दछ. त्यस कारण म लेखिरहनेछु जहाँसम्म लाग्छ. त्यो लेखनको लागि प्रतिकूल वातावरण नपढिकन अनुकूल वातावरण जुटाइदिने काम चाहिँ सञ्चार माध्यमको पनि हो नै, मेरो मात्र होइन सबैका सिर्जनाहरूलाई माथि पुर्याउनको निमित्त भूमिका निर्वाह सञ्चार माध्यमको रहन्छ, अन्य पाठक वर्गको रहन्छ, श्रोताको रहन्छ. मैले यति भने यदि पाठक श्रोतालाई मन पराउने खालको यो समाज सुहाउँदो खालका रचनाहरू लेख्न सकेँ भने लेख्नेछु, लेख्न सकेन भने मैले साहित्यकार बनिरहनको लागि लेख्नु जरुरी छैन. साहित्य लेखेर कविता लेखेर कवि बन्नु छ, कवि बन्नको लागि कविता लेख्नु छैन, गजलकार बन्नको लागि गजल लेख्नु छैन, र मैले नलेखे पनि हुन्छ जब मेरा रचनाहरू समाज सुहाउँदा छैनन् र पाठकहरूले मन पराउँदैनन्.
जस्तो तपाईँलाई चाहिँ लाग्दैन कि म गजलकार बन्नकै लागि लेख्न जरुरी छ?
हो, मैले गजलकार बन्नका लागि लेखेको पनि होइन, सकिन्छ गजल.
तपाईँको सुझाव चाहिँ मैले यहाँनिर चाहे, जो मान्छे आफूलाई गजलकार भन्न चाहन्छ, जो मान्छे आफूलाई चाहिँ म कवि बन्न सक्छु बन्न चाहन्छु भनेर जसले एउटा त्यो आफ्नो लक्ष्य भनौँ न आफ्नो एउटा जुन उसको उद्देश्य छ त्यो पाउनको लागि उसले के चाहिँ बुझ्न जरुरी छ?
एकदमै पनि कवि बन्नु लक्ष्य राख्नु र गजलकार बन्नु लक्ष्य राख्नु एकदमै स्वागतिकै काम हो र हाम्रो तर्फबाटै सबैको तर्फबाट पनि शुभकामना छ. तर यति कुरा हो कि गजलकार बन्नका लागि गजल लेख्ने, चोर चार गरेर लेख्ने, जेपाते लेखेर म गजलकार हुँ, मैले यस्तो गजल लेखेको छु भन्न जरुरी छैन. गजल लेखौँ, कविता लेखौँ, त्यस कारण कविता र गजल लेखिसकेपछि के कार बन्न सकिन्छ त्यो पाठकको जिम्मा हो र श्रोताको जिम्मा हो, अन्य आम व्यक्तिहरूको जिम्मा हो. हामी लेख्न चाहिँ लेखिराखौँ भन्ने मेरो सुझाव
हो. साहित्यकार बनाउने हो या गजलकार बनाउने हो, तपाईँहरूको सिर्जना जब बजारमा
आउँछ,
जब श्रोताहरूको माझमा आउँछ, जब पाठकहरूको माझमा आउँछ, र उहाँहरूले कुन चाहिँ कार बनाउने
त्यो निर्धारण चाहिँ अरूले नै गर्छन्
पक्कै पनि.
मेरो
अन्त्यमा एउटा फेरि म रचना सुन्दै तपाईँबाट बिदा हुन चाहन्छु. कुन चाहिँ रचना हामीले सुन्न पाउँछौँ यहाँनिर?
हुन्छ, ठिकै छ, मैले एउटा रचना सुनाउँछु. मैले साहित्य हाम्रो घर भनेर एउटा कविता लेखेको थिएँ छन्दोबद्ध. मैले छन्दोबद्ध कवितालाई पनि स्थान दिउँ जस्तो लागेर मैले यी वाचन गरेँ.
हजुर.
तेले पर्वतले अरण्य वनले वाचाल सैपालले सुरुमा ताल हिमाल माल थलले सेती नदी छालले खोज्दैछन् लिपुले गभा सुबिरले एर्सा लुकाई अपि रामा रोशनका समग्र रमिता परिखिरहेछन् कवि झुप्रो होस् अथवा कतै महल होस् छानु हुँदा पत्थर भित्ता छन् कविता कथा गजलका भत्किन्न हाम्रो घर बक्षिन् छन्द उमङ्ग रङ्ग बटुली सेती नदी निर्मल काली आँगनमा सुसाइरहँदा सुक्दैन हाम्रो घर चैतोली छलिया र फाग बलिया हुडिके अरू मङ्गल हाम्रो संस्कृति मौलियोस् जगतमा बन्दै रहोस् उज्जल बन्दैछन् बढीमा मालिका र त्रिपुरा गोदावरी धामले चिन्नी रत्न प्रयत्न गर्न नभुले सौन्दर्य एका नामले चिन्नी रत्न प्रयत्न गर्न नभुले सौन्दर्य एका नामले.
साहित्य हाम्रो घर
हजुर,
यसको शीर्षक
मैले के सोचेँ भने हाम्रो साहित्य सुदूरपश्चिम भनेकै साहित्यको घर हो. साहित्यको मूल स्थान र जड सुदूरपश्चिम हो र सुदूरपश्चिमका लेख्न धेरै बाँकी छन्. कविहरूलाई रामा रोशन पर्खिरहेको छ, अपि हिमाल पर्खिरहेको छ, सैपाल पर्खिरहेको छ, यहाँको प्राकृतिक सौन्दर्य र सम्भावनाहरू लेखकलाई पर्खिरहेका छन्. ती पर्खिरहेका रचनाहरू, पर्खिरहेका सौन्दर्यहरूलाई हामीले शब्द मार्फत कवितामा, गजलमा, कथामा, नाटकमा, यावत कुराहरूमा उतार्न सक्नु पर्दछ भन्ने मेरो यस कविता मार्फत भन्न खोजेको कुरा हो.
यो छोटो समयमा मैले सोध्न छोडेको कुरा र तपाईँलाई भन्नै पर्ने कुरा के चाहिँ छ?
मलाई त्यस्तो केही लागेन. म भर्खर साहित्यको विद्यार्थी, मैले अघि नै भने साहित्य सिर्जनाका मिठा कुराहरू गर्न अवसर दिनुभयो. यो अवसरको लागि दिनेश सिएफएम अनि प्रस्तुता तपाईँ सञ्चारकर्मीप्रति र आदरणीय जो श्रोताहरू सुनिरहनु भएको छ, सम्भवतः मलाई लाग्छ रेडियो मार्फत टेलिभिजन भन्ने पनि हाम्रो श्रृङ्खला चलेको छ, त्यहाँ मार्फत पनि हेरिरहेका सम्पूर्ण दर्शकलाई मेरो तर्फबाट सम्मान र अभिवादन छ.
हस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद छ.
हुन्छ, धन्यवाद.
हस्, हामीसँग आज हुनुहुन्थ्यो एउटा साहित्यको असल विद्यार्थी तीर्थराज भट्ट र उहाँसँगको यो कुराकानी. उहाँका रचना वाचन हामीले सुनिसकेपछि तपाईँलाई पनि पक्कै पनि उहाँका रचना वाचनले के कस्तो प्रभाव पार्यो हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया चाहिँ दिन नबिर्सिनुहोला. र सँगसँगै कार्यक्रम सुनिसकेपछि तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ, कार्यक्रममा आफ्ना विचारहरू राख्न चाहनुहुन्छ, अर्थात् आफ्ना कुनै पनि प्रस्तुतिहरू हामी पनि स्टुडियोमै गएर दिन सक्छौँ भन्ने तपाईँलाई लाग्छ भने हामीलाई फोन गरेर पनि तपाईँले नम्बर अनि नाम टिपाउन सक्नुहुनेछ, जसका लागि 410-216 हाम्रो स्टुडियोको नम्बर हो. यही भन्दै कार्यक्रमबाट आजका लागि म रोहित पनि बिदा हुन्छु. हस्त, नमस्ते.
DFM Time Check. It's 9 AM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र ICU NICU वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली.